यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाद्वारा बजेटसँग सम्बन्धित आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 पारित। सड़क दुर्घटना न्यूनीकरण, कक्षा 12 को परीक्षाफललाई लिएर उत्पन्न समस्याको समाधान लगायत विषयमा प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। काठमाण्डु उपत्यकामा कागका कारण बर्ड फ्लू फैलिएको पशु सेवा विभागद्वारा जानकारी। साउदी अरेबियामा हेलिकप्टर दुर्घटना हुँदा 14 जनाको मृत्यु। र फिफा विश्वकप 2026 अन्तर्गत आजबाट नकआउट चरणका खेल शुरू हुँदै पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा बीच प्रतिस्पर्धा हुँदै। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकले बजेटसँग सम्बन्धित आर्थिक विधेयक 2083 बहुमत र राष्ट्र ऋण उठाउने विधेयक 2083 सर्वसम्मतिले पारित गरेको छ। आर्थिक विधेयक 2083माथि 7 वटा संशोधनको सूचना प्राप्त भएको थियो भने राष्ट्र ऋण उठाउने विधेयकमाथि 3 वटा संशोधनको सूचना प्राप्त भएको थियो। ती दुवै विधेयकमाथि परेका संशोधनहरूमध्ये अर्थमन्त्री डाक्टर सोर्नी वाग्लेले स्वीकार गर्नुभएका प्रस्ताव बाहेक संशोधनकर्ता सांसदहरूले फिर्ता नलिनुभएका अन्य प्रस्तावहरू सभाको बहुमतले अस्वीकृत गरेको थियो। आर्थिक विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले बजेट मार्फत ऐतिहासिक रूपमा कर सुधारका प्रस्तावहरू गरिएको बताउनुभयो।
यो करले भुइँमान्छे गरीबहरूलाई छुँदैन। नेपालका झण्डै 75-80% बाल बालिकाहरू गैर निजी विद्यालयहरूमा पढ्दछन्। त्यहाँ यो करको प्रस्ताव गरिएको होइन। केही निजी विद्यालयहरूमा समता शुल्क त्यसबाट 300 रुपियाँ, त्यो रकम चाहिँ सार्वजनिक शिक्षाको उन्नयनका लागि, सुदृढीकरणका लागि खर्च गर्ने भनेर शुल्क लगाउँदै गर्दा पनि मध्यम वर्गमा फेरि भार नपरोस् भनेर अन्य कुराहरूलाई काउन्टर ब्यालेन्स गरेका छौँ। 10 लाखसम्मको वार्षिक आमदानीमा कर छुट, यति ऱ्याडिकल डिपार्चर गरिएको छ। यो सोच्नै नसक्ने ऐतिहासिक कर सुधारको प्रस्तावहरू हामीले राखेका छौँ।
अर्थमन्त्री डाक्टर वाग्लेले चालू आर्थिक वर्षमा 35% पनि पुँजीगत खर्च नभएको भन्दै पुँजीगत खर्च कम हुने वर्तमान अवस्थामा आगामी वर्षबाट सुधार हुने र नतिजा देखिने गरी बजेट आएको बताउनुभयो। राष्ट्र ऋण उठाउने विधेयकमाथिको दफावार छलफलमा उठेका विषयमा अर्थमन्त्री डाक्टर वाग्लेले विदेशी ऋण निश्चित आयोजना र पूर्वाधार विकासका लागि नै आउने र त्यसमा नै केन्द्रित रहेको बताउनुभयो। छलफलमा सांसदहरूले ऋण खर्च गर्दा जिम्मेवार बन्नुपर्ने, पुँजी निर्माण र आर्थिक वृद्धिमा प्रयोग गर्नुपर्ने, ऋणलाई परिणाम दिने गरी मात्रै प्रयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। यसैगरी प्रतिनिधि सभाको आजको दोस्रो बैठकले विभिन्न 4 वटा विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धिकरण मनी लन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 स्वीकृत गरेको हो। यसैगरी भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गर्नुभएको सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव सभाले स्वीकृत गरेको हो। सभामुख डोल प्रसाद अरियालले आज स्वीकृत भएका 4 वटै विधेयकहरूमाथि संशोधन दर्ता गराउन चाहने सांसदहरूले संघीय संसद सचिवालय प्रतिनिधि सभाको विधेयक शाखामा संशोधन दर्ता गर्न सक्ने जानकारी गराउनुभयो। सभाबाट स्वीकृत भएका 4 वटै विधेयकहरू सम्बन्धित मन्त्रीहरूले सभाको पहिलो बैठकमा प्रस्तुत गर्नुभएको थियो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले महालेखा परीक्षकको 63 औं वार्षिक प्रतिवेदन 2083 प्रस्तुत गर्नुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सड़क दुर्घटना न्यूनीकरण, कक्षा 12 को परीक्षाफललाई लिएर उत्पन्न समस्या समाधान तथा ट्राफिक व्यवस्थापनका लागि राज्यका निकायलाई समेत जिम्मेवार बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले सवारी दुर्घटना हुँदा सवारी साधन ब्याक गरेर मानिस मार्ने र दुर्घटना मानेर केस मिलाउने घटना दोहोरिने गरेको भन्दै त्यस्ता कार्य तुरन्त निरुत्साहित गर्ने गरी ऐनको व्यवस्थापन गर्न माग गर्नुभयो। सांसदहरूले एन्फा अनिश्चितकालका लागि फिफाबाट निलम्बनमा परेको विषयले राष्ट्रको प्रतिष्ठामा धक्का पुगेको र खेलाड़ीहरूलाई निरुत्साहित बनाएको भन्दै निलम्बन फुकुवाका लागि छिटो प्रक्रिया अगाडि बढ़ाउन माग गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकको शुरूमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमानाका विषयमा दिएको अभिव्यक्ति सच्याउन माग गर्दै प्रतिपक्षी दलका सांसदहरू उठेर विरोध गर्नुभएको थियो। सभामुख डोलप्रसाद अरियालले बैठक शुरू गरे लगत्तै प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै आफ्नो स्थानबाट उठेर विरोध गर्नुभयो। बैठकले प्रतिनिधि सभाका पूर्व सदस्य राजेन्द्र खरेलप्रति शोक प्रस्ताव पारित गरेको छ। नेपाली कांग्रेसका तर्फबाट 2056 सालको आम निर्वाचनमा काभ्रे पलाञ्चोक जिल्लाबाट निर्वाचित सांसद पूर्व सांसद खरेलको असार 7 गते उपचारका क्रममा निधन भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक असार 18 गते बिहिबार बिहान 11 बजे बस्नेछ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षालाई अनुसन्धान नवप्रवर्तन र डिजिटल प्रविधिसँग जोड्नुपर्नेमा जोड़ दिनुभएको छ। मदन भण्डारी मेमोरियल कलेजको रजत महोत्सवका अवसरमा आज काठमाण्डुमा आयोजित समारोहमा उहाँले कृत्रिम बौद्धिमता र आधुनिक प्रविधिलाई विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षासँग जोड्नुपर्ने बताउनुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन 21 निर्वाचनको मत परिणामकै कारण नेपालमा कम्युनिष्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न नहुने बताउनु भएको छ। मदन भण्डारी फाउण्डेशनले मदन भण्डारीको 75 जन्म जयन्तीको अवसरमा काठमाण्डुमा आयोजित कार्यक्रममा उहाँले कम्युनिष्ट आन्दोलनलाई समयानुकूल परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनलाई पराजित गर्न लोकतान्त्रिक र वामपन्थी शक्ति कार्यगत एकताको माध्यमबाट अगाडि बढ्नुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा र जनअधिकारको सम्वर्धनका लागि वामपन्थी शक्तिहरूबीच सहकार्य जरूरी भएको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले कम्युनिष्ट एकतालाई बलियो बनाउनु पर्नेमा जोड़ दिँदै युवा पुस्ताको काँधमा ठूलो जिम्मेवारी आएको बताउनुभयो। यसैगरी नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीहरूबीच एकताको विकल्प नभएको बताउनुभयो। कार्यक्रममा मदन भण्डारी फाउण्डेशनले मदन भण्डारी राष्ट्रिय पुरस्कार 2082 लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ। मुलुकमा मनसून क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार 16 र 17 गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने बताएको छ। महाशाखाले आज साँझ विशेष मौसम बुलेटिन जारी गर्दै मधेस कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। देशका पहाड़ी तथा तराई क्षेत्रका धेरै र हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
एसई सकियो, अब रमाइलो सुरु भयो।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। रौतहटको गढीमाई नगरपालिका स्थित हरैया घाटमा बागमती नदीमा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आज दिउँसो गढीमाई नगरपालिका एक निवासी भन्टु राय यादवका 8 वर्षीय छोरा अनिकेश यादव र सोही स्थानका सुरेश यादवका 8 वर्षीय छोरा आदित्य यादव नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय समनपुरबाट प्रहरी नायब निरीक्षक मुना पासवानको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर खोजतलास शुरू गरेको थियो। खोजीका क्रममा अनिकेश यादवको शव घटनास्थलमै फेला परेको थियो। त्यसपछि थप खोजतलास गर्ने क्रममा दिउँसो घटनास्थलबाट करिब 50 मिटर दक्षिणतर्फ बागमती नदीमै आदित्य यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिनुभयो। कागका कारण काठमाडौँ उपत्यकामा बर्ड फ्लू फैलिएको पशु सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक डा उमेश दाहालले कागमा बर्ड फ्लू देखिएकाले उपत्यकाभर फैलिएको बताउनुभयो। त्रिभुवन विश्वविद्यालय त्रिवी शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई भोलिदेखि पुनः सञ्चालन गर्ने भएको छ। गत माघ 1 गतेदेखि सो कार्यक्रम बन्द गरेको अस्पतालले भोलि असार 15 गतेदेखि पुनः सेवा शुरू गर्न लागेको हो। अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरेबियामा एक हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा 14 जनाको मृत्यु भएको छ। त्यहाँको सरकारी संचार माध्यमले साउदी अरामको तेल कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार सबै 14 यात्रुको मृत्यु भएको पुष्टि गरेको छ। फ्रान्सको उत्तर पूर्वी शहर टोम्बलेनमा एक विमान दुर्घटना हुँदा 11 जनाको मृत्यु भएको छ। घटनामा विमान चालक सहित 10 यात्रुको मृत्यु भएको र सो विमान एक उडान सिकाउने विद्यालयको रहेको बताइएको छ। अब आर्थिक समाचार।
अर्थमन्त्री डाक्टर सोनिङ वाग्लेले नेपाललाई सम्पत्ति शुद्धिकरणको जोखिमपूर्ण मुलुकको सूची ग्रे लिस्टबाट हटाउनका लागि सरकारले दक्षताका साथ काम गरिरहेको बताउनु भएको छ। आइतबार प्रतिनिधि सभा बैठकमा सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक 2083 माथिको सामान्य छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले मुलुक ग्रे लिस्टमा अघिल्लो सरकारको पालामा परेको र वर्तमान सरकारले त्यसबाट निकाल्नका लागि इमान्दार र दक्षतापूर्वक काम गरिरहेको समेत दावी गर्नुभयो। उहाँले सम्पत्ति शुद्धिकरणका सन्दर्भमा नेपालले गर्नुपर्ने 15 वटा प्रमुख कामहरू रहेको र वर्तमान सरकार आएपछि 3 वटा विषयमा सुधार भएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारले अर्थतन्त्रका सबै सूचकहरूलाई हेरेर मुलुकलाई ग्रे लिस्टबाट निकाल्ने गरी कामको थालनी गरिसकेको बैठकमा जानकारी गराउनुभयो। आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीति कम्तीमा 5 वर्ष दीर्घकालीन सोचका आधारमा ल्याउनु पर्नेमा अर्थविद तथा बैंकिङ क्षेत्रका विज्ञहरूले जोड़ दिनुभएको छ। उहाँहरूले वित्तीय स्थायित्व कायम गर्दै बजेटसँग समन्वय हुने स्पष्ट र दीर्घकालीन मौद्रिक नीति आवश्यक रहेको बताउनु भएको हो। नेपाल आर्थिक पत्रकार संघ नाफिजले आइतबार आयोजना गरेको मौद्रिक नीतिको प्यानल छलफलमा बोल्दै संघीय संसदका पूर्व सचिव डाक्टर सुरेन्द्र अर्यालले मौद्रिक नीति वार्षिक चक्रमा सीमित नभई सरकार र नेपाल राष्ट्र बैंकको नेतृत्वको कार्यकाललाई ध्यानमा राखेर 5 वर्ष दृष्टिकोण सहित ल्याउनुपर्ने बताउनुभयो। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले मौद्रिक नीतिले निर्धारण गरेका सबै लक्ष्य 100% हासिल नभए पनि त्यसकै आधारमा नीतिहरू असफल भए भन्न नमिल्ने बताउनुभयो।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
फिफा विश्वकप 2026 अन्तर्गत समूह चरणका सबै खेल सम्पन्न भएसँगै नकआउट चरण राउण्ड अफ 32 समीकरण पूरा भएको छ। अब उपाधि दौड़मा रहेका 32 टोलीले अन्तिम 16 स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन्। राउण्ड अफ 32 पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा आमने सामने हुँदैछन्। खेल नेपाली समयअनुसार राति 1:15 हुँदैछ। दोस्रो खेलमा ब्राजिल र जापान बीच प्रतिस्पर्धा हुनेछ। समूह चरणबाट उत्कृष्ट प्रदर्शन गर्दै अघि बढ़ेका टोलीहरू अब नकआउट चरणमा एक हारसँगै प्रतियोगिताबाट बाहिरिने भएकाले सबै खेल थप प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। उपाधिका दावेदार मानिएका टोलीहरूका साथै यसपटक उत्कृष्ट प्रदर्शन गरेका केही नयाँ टोलीले पनि अन्तिम 16 स्थान बनाउन कड़ा चुनौती प्रस्तुत गर्नेछन्। कर्णाली क्रिकेट कप 2083 आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा शुरू भएको छ। आजदेखि 18 गतेसम्म प्रदेशका प्रत्येक जिल्लामा क्रिकेट खेलको विस्तार, खेलाड़ीलाई अवसर प्रदान, नयाँ प्रतिभाको पहिचान तथा प्रदेशमा क्रिकेट खेलको विकास गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको कर्णाली प्रदेश क्रिकेट संघले जनाएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषदको सहयोगमा आयोजित प्रतियोगितामा मुगु, कालीकोट, जुम्ला, दैलेख, सुर्खेत, सल्यान, जाजरकोट र रूकुम पश्चिमको सहभागिता रहनेछ। प्रतियोगिताको विजेता टोलीले 1,01,000 र उपविजेताले 51,000 पुरस्कार प्राप्त गर्नेछन्। निको कप महिला T20 राष्ट्रिय क्रिकेट प्रतियोगिता 2083 उपाधि कोशी प्रदेशका महिला क्रिकेट टीमले जितेको छ। मध्य प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश खेलकुद परिषद तथा नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा आज पर्साको बीरगंज स्थित नारायणी क्रिकेट मैदानमा सम्पन्न भएको फाइनल खेलमा नेपाल एपीएफ क्लबलाई 11 रनले स्तब्ध पार्दै कोशीले जित निकालेको हो। कोशीले दिएको 99 रनको लक्ष्य पछ्याएको एपीएफले 19.5 ओभरमा अल आउट हुँदै 87 रनमा समेटियो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशी प्रदेशले निर्धारित 20 ओभरमा 4 विकेट गुमाएर 98 रन बनाएको थियो। फाइनल खेलको प्लेयर अफ दि म्याच कोशीकी काजल श्रेष्ठ घोषित भइन्। उपाधि विजेता कोशीले ट्रफीसँगै नगद 1,00,000 रूपियाँ पुरस्कार प्राप्त गरेको छ। प्रतियोगिताको समापन समारोहमा मध्य प्रदेशका पूर्व मुख्यमन्त्री सरोज यादवले विजेता र उपविजेता खेलाड़ीलाई ट्रफी र मेडल वितरण गर्नुभयो। अधिकांश खेल जनकपुर धामको निर्माणाधीन राम जानकी बहुद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा भए पनि सेमी फाइनल तथा फाइनल खेल पर्साको बीरगंजमा सम्पन्न भएको हो। निको कपमा 7 प्रदेश र 1 विभागीय टीमका गरेर 8 टीमको सहभागिता रहेको थियो।
अब मौसम। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका थोरै स्थान तथा हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रतिनिधि सभाद्वारा बजेटसँग सम्बन्धित आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 पारित। सड़क दुर्घटना न्यूनीकरण, कक्षा 12 परीक्षाफललाई लिएर उत्पन्न समस्याको समाधान लगायत विषयमा प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा सरकारको ध्यानकर्षण। काठमाडौँ उपत्यकामा कागका कारण बर्ड फ्लू फैलिएको पशु सेवा विभागद्वारा जानकारी। साउदी अरेबियामा हेलिकप्टर दुर्घटना हुँदा 14 जनाको मृत्यु। र फिफा विश्वकप 2026 अन्तर्गत आजबाट नकआउट चरणका खेल शुरू हुँदै पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा बीच प्रतिस्पर्धा हुँदै। हवस्त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।